नेपालमा विद्यमान विभिन्न उपेक्षित रोगहरू एनटिडिज अन्तर्गत हात्तीपाइले र कालाजारसँग सम्बन्धित जनस्वास्थ्य सरोकारका साथसाथै कोविड 19 बारेमा सचेतना जगाउँदै व्यवहार परिवर्तनका माध्यमबाट नेपाल सरकारको हात्तीपाइले र कालाजार रोग निवारण कार्यक्रममा सघाउ पुर्याउने उद्देश्यले बेलायती सहयोग नियोग UK-8 सहकार्यमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जनहितमा प्रस्तुत डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेसद्वारा काठमाडौँ उपत्यकामा सिर्जित एवं संरचित साप्ताहिक आम संचार अन्तर्क्रियात्मक रेडियो केन्द्रित अभियान सन्चो बिसन्चो।
नमस्कार, नियमित साप्ताहिक रेडियो लहर सन्चो बिसन्चोको यस नयाँ भेटघाट र भलाकुसारीमा तपाईँ प्रिय सहभागी श्रोताहरूलाई स्वागत गर्छौ। म अचला
र म उपेन्द्र। कालाजार, हात्तीपाइले र COVID-19 बारेमा जनचेतना जगाउँदै उपेक्षित रोगहरू निवारण कार्यक्रममा सघाउ पुर्याउने उद्देश्यसँगै हरेक साता जस्तै आज पनि हामी आएका छौँ। आज कार्यक्रम लहरको 17 भाग।
सन्चो बिसन्चोको गएको भागमा हामीले नेपालमा विश्वव्यापी रूपमा बढिरहेको कोरोना भाइरसको युके भेरिएन्टको जोखिम अनि रोकथाम तथा न्यूनीकरणका लागि भइरहेको पहलहरूका सम्बन्धमा छलफल र संवाद गरेका थियौं।
भारतबाट लिएको जुन कोभिसिल्ड सिरम इन्स्टिच्युटले बनाएको त्यो खोप दोस्रो डोज चाहिँ वैशाखमा सुरु हुँदैछ, जो फ्रन्ट लाइनर्स सुरुमा लगाएका र 65 वर्ष भन्दा माथिका नागरिकहरूको हकमा चाहिँ वैशाख 7 गतेपछि 10-12 हप्ता पहिलो डोज लगाएको त्यति समय पर्ने गरी सुरु गरिन्छ।
यसका साथै उज्यालो किरण माने भन्ज्याङको कहानीमा पनि कोरोना भाइरसको नयाँ भेरिएन्टको जोखिमकै चर्चा भएको सुनेका थियौं। यस सम्बन्धी जनचेतनामूलक अभियानलाई अझै जोडतोडले लागू गरिएको प्रसङ्ग पनि हामीले थाहा पाएका थियौं।
बरु यसो गरौं न, उनीहरूलाई भौतिक दूरी कायम गरी राख्ने, पन्जा, सेनिटाइजर, मास्कको व्यवस्था गर्ने, बरु एक दिनमा आधा विद्यार्थी मात्रै बोलाएर पढाउने हो, यस्तो गर्दा कस्तो होला त।
अब भने आजको विषयवस्तुतिर लागौं। रेडियो कार्यक्रम लहर सन्चो बिसन्चोको आजको 17 श्रृंखलामा हामी कोरोना भाइरस संक्रमणको पछिल्लो अपडेटका साथै यति बेला भइरहेको दोस्रो डोजको कोरोना खोपको वितरणका विषयमा चर्चा गर्नेछौ। यसका साथै भर्खरै सम्पन्न भएको हात्तीपाइले आम औषधि वितरण कार्यक्रम र यसको प्रभावकारिताका बारेमा पनि कुरा गर्नेछौ।
त्यसै गरी हामी व्यवस्थापन गर्दै जान्छौँ। यसमा खोपको उपलब्धताले धेरै महत्व राख्छ भने खोप केन्द्रहरूमा पुग्न सक्ने सहजता पनि महत्व राख्छ।
त्यसै गरी कहानी माने भन्ज्याङको उज्यालो किरणमा पनि आज दोस्रो लहरको कोरोना भाइरस संक्रमणको जोखिमको प्रभावकै सेरोफेरोमा छलफल हुँदैछ।
त्यसका लागि सम्बन्धित टोलका शिक्षकहरू र विद्यार्थीहरूले जनस्वास्थ्यका सबै मापदण्डहरू पालन गरी कक्षाहरू सञ्चालन गर्नुहुनेछ। भौतिक दूरी कायम राख्ने, मास्क तथा सेनिटाइजरको प्रयोग गर्ने, कक्षा सकेर घर फर्किएपछि अनिवार्य साबुन पानीले हात धुने जस्ता व्यवहारहरू सिकाइरहेका छौँ।
यसका साथै अन्य सचेतनामूलक सामग्री त छँदैछन्। अबको करिब आधा घण्टा हामीसँगै रहनुहोस् है।
सहभागी श्रोता, कोरोना भाइरस विश्वव्यापी महामारीको दोस्रो लहर अर्थात् नेपालमा नयाँ युके भेरिएन्ट फैलिएपछि यति बेला फेरि संक्रमण चुलिएको छ। संक्रमण बढेसँगै सरकारले जोखिम न्यूनीकरणका लागि भनेर देशभरिका 25 सहरहरूमा वैशाख महिनाभरि विद्यालय, कलेज लगायतका शिक्षण संस्थाहरू बन्द गर्ने र भर्चुअल र वैकल्पिक शिक्षण सिकाइविधि अपनाई सञ्चालन गर्न निर्देशन पनि दिएको छ।
यसका साथै सिनेमा हल, पार्टी प्यालेस, दोहोरी, डान्स क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल अर्थात् पौडी पोखरी, फुटसल, आमसभा, जुलुस, हाट बजार, रङ्गशालामा हुने दर्शक सहितका खेल र मानिसको भिडभाड हुने लगायत सबै प्रकारका कार्यकलापहरू पनि वैशाख मसान्तसम्म बन्द गरिएको छ।
नेपालमा अहिलेसम्म 2,89,000 व्यक्तिहरू कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् भने 3,00,000 भन्दा बढी निको भएका र 3,000 भन्दा बढीले ज्यान गुमाइसकेका छन्। अहिले फेरि नयाँ प्रकारको कोरोना भाइरस फैलिरहेको र विशेष गरी बालबालिकाहरू यस संक्रमणको बढी जोखिममा रहेका तथ्यहरू बाहिर आएका हुनाले हामी आम सर्वसाधारणहरू धेरै नै सजग हुनुपर्ने बेला आएको छ।
यसैबीच वैशाख 7 मंगलबारका दिनदेखि दोस्रो मात्राको कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु भएको छ। दोस्रो मात्राको खोप लगाउँदा पहिलो मात्रा खोप लिँदाको कार्ड लिएर जानु अनिवार्य छ। आफ्नो जिल्लामा खोप लगाउने तालिका र स्थानको बारेमा नजिकैको स्वास्थ्य संस्थामा गएर थप जानकारी लिन सकिन्छ।
आज हामीले कोरोना भाइरस विरुद्धको दोस्रो मात्राको खोप वितरण कार्यक्रमका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीसँग कुराकानी गरेका छौँ।
हामीले घर दैलोसम्म खोप केन्द्रहरू विस्तार गर्दै उमेर समूह अनुसार खोपहरू लगाउने कुराहरू गर्दै जाँदाखेरि सबै व्यक्तिहरूलाई समेट्ने गरी तयारी गरेका छौँ। अहिले हामीले घरभन्दा बाहिर निस्केर काम गर्नुपर्ने व्यक्तिहरू, एउटा व्यक्तिलाई संक्रमण भयो भने धेरैभन्दा धेरै व्यक्तिहरूलाई संक्रमण हुन सक्ने खालका व्यक्तिहरू र उहाँको एकजनाको उपस्थिति नहुने बित्तिकै अरू एकदमै आकस्मिक रूपमा दिनुपर्ने सेवाहरू, नियमित सेवाहरूमा ठुलो प्रभाव पर्ने खालका व्यक्तिहरूलाई हामीले लक्षित गरेर उहाँहरूको पहिचान खुल्ने खालका कार्डहरू पनि हुने भएको हुनाले र त्यस्ता व्यक्तिहरू तोकिएको ठाउँमा खोप केन्द्रहरू व्यवस्थापन गर्दा जान पनि सकिने भए हुनाले उहाँहरूको हकमा हामीले लगायौँ। हामी सबै व्यक्तिहरूलाई चाहिँ हामीले उमेर समूह अनुसार नै लगाउने गरी तयारी गरेका छौँ।
यो कोभिसिल्ड र भेरोसिल्ड लाउनेहरूले आफूलाई त्यस्तो साइड इफेक्टको बारेमा केही कुरा छ?
दुईटा खोपहरू लगाउने विधि तरिका त्यही हो, यसको बनावटको हिसाबले फरक छ, यसको काम गर्ने शरीरभित्र गएर गर्ने प्रकृति पनि केही तुलनात्मक रूपमा फरक छ। तर त्यो फरक भए पनि यसको काम गर्ने क्षमताका हिसाबले दुइटै खोप उत्तिकै प्रभावकारी छन्। सुई लगाउने भावनाले लगाएको ठाउँमा अलिअलि स्वाभाविक रूपमा दुख्छ नै र अर्को खोप शरीरभित्र गएर रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने भएको हुनाले शरीरभित्र गएर काम गर्न सुरु गरेपछि त्यसको आधारमा अलिकति शरीरमा केही असहजता हुने खालका विभिन्न हामीले सामान्य लक्षणहरू भनेका छन्, ती स्वाभाविक लक्षणहरू हुन सक्छन्। त्यसभन्दा बाहेक ठुलो किसिमका जटिलता हुने खालका दुइटै खोपमा त्यस्तो खालको देखिएको छैन, ऊ लगाउन उपयुक्त छ भनेरै आएको खोपहरू हो।
कैयनले खोप लिन गएर पनि खोप नपाएको बारेमा गुनासो गरेका छन् नि।
खोपको सन्दर्भमा हामीले अहिले खोप लगाउने व्यक्तिहरू हामी कहाँ 70% जनसङ्ख्या हो, त्यो भनेको निकै ठुलो जनसङ्ख्या हो। सबै खोप लगाउन सक्ने गरी खोप अहिले प्राप्त भनेका छौँ। त्यस दिनको आफ्नो पालो भन्दा फरक व्यक्तिहरू खोप लगाउन जानुभयो भने उहाँहरूले खोप पाउने अवस्था त हुन्न, हुन त गएको सबै व्यक्तिलाई खोप लगाइदिन पाए हामीलाई पनि सजिलो, सर्वसाधारणलाई पनि सजिलो, तर हामीसँग खोप नै छैन। यो सबै अलिकति व्यवस्था मिलाउँदाखेरि अलिकति कठिनाई हुन गएको हो।
अहिले यो बाल बालिकामा पनि संक्रमणको जोखिम भयो, पहिला बाल बालिका त्यति पोहोरको साल त्यो कुरा थिएन, अब बाल बालिकाको लागि खोप त आइसकेको छैन। यस्तो अवस्थामा बाल बालिकाको लागि अभिभावक, शिक्षक र समुदायले सोच्नु पर्ने कुरा के हो?
हामीले अहिले हेर्यो भने अहिले विश्वभरि भएका खोपहरूको सन्दर्भमा कुरा गर्दा 18 वर्ष मुनिका बाल बालिकाहरूमा यी खोपहरू परीक्षण नै भएका छैनन् र हामीले खोप अभियानमा बाल बालिकालाई हामीले समावेश गर्न सक्ने कुरा पनि भएन। हामीले खोप सँगसँगै जनस्वास्थ्यका मापदण्डहरू पनि कडाइका पालना गर्नुपर्ने हुन्छ। हाम्रा बाल बालिकाहरूलाई संक्रमणबाट जोगाउनका लागि हामीले हाम्रो घरभित्रै राखेर उहाँहरूलाई पढाउने, सिकाउने, देखाउने गर्ने जुन विधि प्रक्रियाहरू अवलम्बन गर्नुपर्ने हुन्छ। हामी घरभन्दा बाहिर जाने आउने व्यक्तिहरूले बाल बालिकालाई सकेसम्म नभेट्ने, बाल बालिकाहरूलाई टाढै राखेर आफूले गर्नुपर्ने कामहरू गर्नुपर्ने हुन्छ। घरभन्दा बाहिर सकेसम्म बाल बालिकालाई नलैजाउ, संक्रमण जहाँ पनि छ जसरी पनि आउन सक्छ भन्ने कुराहरू हामीले ख्याल गर्यौँ भने संक्रमणबाट बाल बालिका सँगसँगै घर परिवार सबै सदस्यहरूलाई जोगाउन सकिन्छ।
यस्तो विकराल अवस्थामा स्वास्थ्य मन्त्रालयको तर्फबाट सहप्रवक्ताको हिसाबबाट सन्देश के छ यहाँको?
हामी एकदमै अप्ठ्यारो अवस्थामा छौँ। स्वास्थ्य मन्त्रालयको सहप्रवक्ताको हिसाबले र स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रको प्रमुखको हिसाबले मैले यहाँबाट काम गरेर संक्रमणको नजिकबाट विश्लेषण गरेर हेरिरहँदाखेरि हामी अहिले एकदमै अप्ठ्यारो अवस्थामा आइरहेका छौँ। हाम्रा व्यवहारहरू समयानुकूल संक्रमणको महामारीको अवस्थालाई हेरेर परिवर्तन हुन सकेन भने हामी धेरै गाह्रो अवस्थातिर जान सक्छौँ। हामी सर्वसाधारणहरूले 1 वर्षमा जानेका कुराहरू चाहिँ व्यवहारमा ल्याउँ। यो संक्रमणले कसैलाई पनि कुनै वर्गलाई, कुनै तबका, कुनै पेसा विशेषलाई भनेर मात्रै आक्रान्त पार्ने होइन, कसैलाई छोड्ने पनि होइन, सबैलाई आक्रान्त पार्न सक्छ।
कुराकानीका लागि डाक्टर समीर अधिकारीप्रति हामी आभारी छौँ। उहाँले भन्नुभएको जस्तै अहिले कोरोना संक्रमणको जोखिम अति नै बढिरहेको हुँदा हामी सबैले संक्रमणबाट बच्ने उपायहरू अझ कडाई र सतर्कताका साथ नियमित पालना गर्नु जरुरी छ। खोप लगाएका र नलगाएकाहरू सबैले स्वास्थ्य सावधानीका उपायहरू पहिले भन्दा अझ कडाई र सतर्कताका साथ अपनाउनु पर्छ।
हामी आफै सचेत र सजग भएनौ भने महामारीले अझै भयावह रूप लिन सक्छ। त्यसैले हामीले सरकारले लागू गरेका नीति नियमहरू र संक्रमण विरुद्ध प्रतिकारहरूको पालना गरौं, भीड़भाड़मा नजाऔं एक आपसमा दूरी कायम गरौं, नाक र मुख छोपिने गरी मास्क लगाऊ र बेला बेलामा साबुन पानीले हात धोई राख्ने वा सेनिटाइजरको प्रयोग गरौं।
कोरोना भाइरसको संक्रमण बढिरहेकै बेलामा भर्खरै यो वर्षको हात्तीपाइले विरुद्धको आम औषधि सेवन कार्यक्रम सम्पन्न भएको छ। हात्तीपाइले क्युलेक्स वर्गको लामखुट्टेको टोकाइबाट सर्ने एक किसिमको सरुवा रोग हो। लामखुट्टेको टोकाइबाट बच्नुको साथसाथै सरकारबाट सञ्चालित आम औषधि सेवन कार्यक्रममा सहभागी भई औषधि सेवन गर्नु यस रोगबाट बच्ने उपायहरू हुन्। यस वर्ष यो रोग देखा परेको 12 जिल्लाहरूमा गएको चैतको 20 आम औषधि सेवन कार्यक्रम भएको थियो।
आज हामीले आम औषधि सेवन कार्यक्रम सञ्चालन भएको बाँकी जिल्लाको नेपालगञ्ज स्वास्थ्य चौकी इन्चार्ज आरती थारूसँग कार्यक्रमको प्रभावकारिता र कार्यक्रम लागू गर्दाका चुनौतीका सेरोफेरोमा कुराकानी गरेका छौँ।
हाम्रो यो पालोको टार्जेट भनेको वार्ड नम्बर 12 अन्तर्गतको 8,666 हो जम्मा कुल जनसङ्ख्या भनेको। अनि अब यसको यो औषधि अब कसैले खाने नखाने भनेर जति काउन्सिलिङ गर्दाखेरि पनि उहाँ एकदम इग्नोर गर्नुहुन्छ कि। र हात्तीपाइले बस्नको लागि त एउटा सबभन्दा राम्रो भनेको हात्तीपाइले औषधि नै खानुपर्छ। अब यो हात्तीपाइले औषधि किन खानुपर्छ भन्दाखेरि अब सर्वप्रथम त अब हाम्रो बाँकीमा धेरै मच्छरहरू पनि छ है, यहाँ पनि भित्र कुकेसहरू लुकेको छ। जस्तो अस्ति नै रजेनामा धेरै केसहरू छ भनेपछि अब पिप्रवामा पनि देखियो होइन 2-3 केसहरू। यो औषधि भनेको हात्तीपाइले रोग विरुद्धको लागि नै हो, नेपाल सरकारबाट प्रमाणितै भएको हो। त्यही कारणले हामीले प्रिभेन्सन गर्नको लागि नै आम औषधि अभियान चलाइरहेको हो। 6 कन्टिन्यू खाएपछि हाम्रो शरीरबाट अरूलाई पनि सर्दैन भन्ने कुरा पनि छ। यो पनि फुल डोजै हो। जस्तो हामीले कहिले 5-7 फुल डोज गर्छौँ भन्यो त्यसै गरे यो वर्षमा एकचोटि खायो 6 पुगाएपछि एउटा फुल डोज हुन्छ। त्यही कारणले हामीले 6 पुरा गर्नुपर्छ। तर बाँकीमा भरि अब देखिरहेछ अहिले 11 चरण चलिरहेछ। त्यही भएर पनि अरूको कारणले कोही खाने कोही नखाने भएको कारणले पनि हामीले खाइराख्नुपर्ने भएको छ। यो औषधि भरि हाम्रो स्वास्थ्य चौकीमा 12 नै पाउँछ है। जतिखेर पनि लिन आउनुभयो भने उहाँले पाउनुहुन्छ। तर यो अभियान भनेको बच्चादेखि बुढोसम्म कोही पनि नछुटोस्, कसैलाई पनि रोग नलागोस् र एकैचोटि सबैलाई निको होस् भनेर नै यो अभियान चलाएको हो है। यो एकदम सेफ छ होइन, हामी नडराउँ। अब अलिकति चक्कर लाग्दैमा त्यो डराउने होइन, किनभने चाहिँ औषधि खाएपछि जसलाई अब टाउको दुख्न सक्छ, चक्कर लाग्छ, भमिट पनि हुनसक्छ अथवा पखाला लाग्न सक्छ भनेपछि यदि तपाईँको शरीरमा किटाणु छ भनेपछि मात्र हुन्छ भने चाहिँ अब चक्कर लाग्दैमा उल्टी हुँदैमा डराउनु पर्ने कुरै छैन। यो भनेको झनै तपाईँले खानु भएपछि आफ्नो शरीरको किटाणु मर्यो भन्ने बुझ्नुपर्छ। र यस्ता व्यक्तिले झनै अर्को साल मागी पनि खानुपर्ने हुन्छ, यसमा कुनै पनि डराउनु पर्ने कुरा छैन।
कसलाई खोज्नु भएको कुन्नी?
खोजेको त तपाईँलाई नै हो। एकैछिन कुराकानी पनि छ, तर पहिला मास्क लगाएर आउने कि?
ए हुन्छ हुन्छ, ल अब भन्नुहोस्। सुरु सुरुमा हेर्नुहोस्, झ्यालबाट बाहिर हेर्दा पनि मास्क लगाइयो नि।
सुरु सुरुमा मात्रै सावधान भएर कोरोनाबाट बचिन्छ त? कोरोना निर्मूल नभएसम्म हामी सावधान भइरहनु पर्छ नि।
अँ त्यो त हो।
अँ हामी यही ओडा कार्यालयबाट घरदैलो गर्दै आएको। एक त कोरोनाको जोखिम जहिले पनि छँदैछ, यति बेला त झन् दोस्रो लहरको कोरोना सङ्क्रमणको जोखिमको कुरा छ। त्यसैले तपाईँहरू सबैजना थप सावधान हुनुहोस् है भन्न आएको।
हामी सावधान नै थियौँ र छौँ पनि मिस, तर बिचमा अलिक खुल्ला
जनस्वास्थ्यको विपत्ति वा महामारी पटक पटक दोहोरिएर आउन सक्छ। दोस्रो लहरको कोरोना अझ घातक पनि हुनसक्छ। त्यसैले कोरोना निर्मूल नहुँदासम्म सबैजना सावधानी हुनु जरुरी छ। अझ नयाँ भेरिएन्टको समेत कुरा छ कतै कतै।
हो, त्यसैले सकेसम्म भिडभाडमा जाँदै नजाने र हिँड्दा वा बस्दा एक आपसमा बस्दा कम्तीमा 2 दूरी कायम गर्नुपर्छ। यातायातका साधन विद्यालय कलेज जस्ता भिडभाड हुने ठाउँमा जाँदा वा घर बाहिर निस्कदा वा पाहुना आएको बेलामा घरभित्रै बस्दा पनि अनिवार्य मास्क लगाउनुपर्छ। सेनिटाइजरको प्रयोग वा साबुन पानीले मिची हात धुन कहिले छोड्नुहुन्न है, बुझ्नुभयो?
अनि सकेसम्म मोबाइल फोन अनलाइन इन्टरनेटको प्रयोगबाट नै काम गर्ने र घर बाहिर निस्किनु पर्ने अवस्था कम गर्नु पर्दछ। कोरोनाको शङ्का लागेमा परीक्षण र उपचारका लागि नजिकैको स्वास्थ्य कार्यालयमा तुरन्त सम्पर्क गरिहाल्नुहोला।
कोरोनाको दोस्रो लहर पहिलो भन्दा अझ खतरनाक हुन सक्ने विश्वभरबाट खबर आइरहेको छ। नेपालमा पनि कोरोनाको दोस्रो लहरको जोखिम छ, त्यसैले थप सावधानी अपनाएर आफू र आफ्नो परिवार सुरक्षित राख्नुहोस्।
कोभिड 19 विरुद्धको अभियानका लागि बेलायती सहयोग नियोग युके एडको सहकार्यमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जनहितमा जारी सन्देश।
यति बेला हामी साप्ताहिक नियमित रेडियो कार्यक्रम लहर सन्चो बिसन्चो सुनिरहेका छौँ। रेडियो कार्यक्रम लहर सन्चो बिसन्चो रेडियो कान्तिपुर राष्ट्रव्यापी एफएम फ्रिक्वेन्सीहरू क्रमशः 96.1 र 101.8 मेगाहर्जका साथसाथै www.radiokantipur.com मार्फत अनलाइनबाट पनि प्रत्येक शनिबार बेलुकी 5:30 बजेदेखि नियमित साप्ताहिक अन्तरालमा सहभागी भई सुन्न सकिन्छ।
साप्ताहिक नियमित रेडियो कार्यक्रम लहर सन्चो बिसन्चोमा अब उज्यालो किरण कहानी माने भन्ज्याङको सुन्ने पालो। आज उज्यालो किरणमा पनि आज दोस्रो लहरको कोरोना भाइरस संक्रमणको जोखिमको प्रभावकै सेरोफेरोमा छलफल हुँदैछ। जाउँ है त माने भन्ज्याङ तिरै।
ये लै विश्व सर, तपाईँलाई 2 लप भयो है। अब लगातार 3 लप लाग्यो भने त मैले नि जित्छु नि खेल।
हो हो आम्मामा सबिनजी, ओहो तपाईँ त खत्रै खेलाडी हुनुहुँदो रहेछ। आफूलाई भने खेल्नै आउँदैन।
कहाँ विश्व सर, म पनि यहीँ खेल्दा खेल्दै त सिकेको हो नि। तपाईँ पनि त खतरै हुनुहुन्छ नि।
ल सर्भिस मेरो है त।
ए हो हो
ल आयो। जी होस्, गाउँपालिकाले युवाहरूका लागि टेबल टेनिस उपलब्ध गराइदिएर साह्रै राम्रो काम गरेको छ। यी शारीरिक व्यायाम पनि हुने, रमाइलो पनि हुने।
हो नि सर, झन् यो कोरोना महामारीको यो संक्रमणमा त हामीले नियमित रूपमा शारीरिक व्यायाम गर्नुपर्छ। अनि पो शरीर स्वस्थ अनि फुर्तिलो हुन्छ। साथै हाम्रो शरीरमा कोरोना भाइरससँग लड्ने प्रतिरोधात्मक क्षमताको पनि वृद्धि हुन्छ। हो कि होइन भन्नु त विश्व सर?
बिल्कुलै ठिक। त्यसका साथै स्वास्थ्यकर अनि पोषिलो खानेकुरा पनि नियमित खानुपर्छ नि सबिनजी।
ओहो गुड मर्निङ है दुवैजनालाई।
गुड मर्निङ है ताराजी।
गुड मर्निङ है ताराजी।
आहा कस्तो मजाले टेबल टेनिस खेल्नु भएको, म पनि खेल्नु हुन्थ्यो नि, तर के गर्नु आउँदैन।
आउनुहोस् न तपाईँ पनि, खेल्दा खेल्दै सिकिहालिन्छ नि।
हेत तेरिका सबिनजी पनि, यस्तो भलिबल च्याम्पियनलाई टेबल टेनिस पनि खेल्न आउँदैन र भने।
ल सर पनि, कहाँ सबै खेल एउटै हुन्छ त, साँच्चै आउँदैन भनेको के।
ल अब चाहिँ थाकेँ है। ल आउनुहोस् तारा, तपाईँ खेल्नुहोस् अब।
हो म पनि थाकेँ, एकछिन त आराम गरौँ अनि खेलौँला।
बल्ल पानी पिएपछि शान्त भए।
कोरोना भाइरसको यो दोस्रो भेरिएन्ट त झन् दिन प्रतिदिन कस्तो तीव्र तरिकामा बढिरहेको छ भने, अब त वैशाख मसान्तसम्मका लागि भनेर हाम्रो नगरपालिकाको सबै विद्यालयहरू बन्द पनि भए।
साँच्चै हो र, विद्यालय सबै बन्द भएको हो?
हो नि, विद्यालय नै जान नपाउने भएपछि त सबै विद्यार्थीको पढाइ त नराम्ररी प्रभावित हुने भयो नि।
त्यही त, पोहोर साल पनि यस्तै अवस्था आउँदा धेरै विद्यार्थीहरूको पढाइ प्रभावित भएको थियो, फेरि यो पटक पनि त्यस्तै। अनि अब चाहिँ पठन पाठन कसरी अगाडि बढ्छ होला त?
खै केही थाहा छैन, वैकल्पिक माध्यमबाट नै अगाडि बढाउने होला नि।
तर वैकल्पिक माध्यमबाटै पठन पाठन गराउने भए पनि सबै विद्यार्थीहरूलाई समेट्न चाहिँ पर्छ है।
त्यसको लागि त विद्यालयहरूले कस्ता कस्ता योजना बनाएको छन्, एकपटक चाहिँ बुझ्नै पर्छ है।
ठिक भन्नुभयो सबिनजी, युवाहरूले यस्तो विषयमा चासो राखी विद्यालय व्यवस्थापन समिति शिक्षक तथा अभिभावकहरूसँग छलफल गरी आवश्यक योजना बनाउनतर्फ अग्रसर हुनुपर्छ है।
त्यसो भए अब हामी श्री गुप्त भोजनालयमा जाउँ। लोचन सर पनि सधैँ त्यहीँ खाना खान आउनुहुन्छ, उहाँसँग बसेर यसका विषयमा राम्ररी बुझौँ अनि त्यसमा हामीले कसरी सहायता गर्न सक्छौँ भनेर पनि सोधौँ हुन्न।
त्यसो भए जाउँ न त, अब वैकल्पिक शिक्षा लागु हुँदा हाम्रो पालिकाले पनि त केही सहयोग त पक्कै पनि गर्ला, त्यसको बारेमा पनि बुझ्नुपर्छ है।
हुन्छ हुन्छ जाउँ न त।
हुन्छ, यहाँहरू चाहिँ जाँदै गर्नुहोस्, म भने हाम्रो माने भन्ज्याङ स्वास्थ्य चौकीबाट आज पनि कोरोना भाइरसको दोस्रो चरणको खोप लगाउने कार्यक्रम छ, त्यता अलि समय दिनुपर्ने भएकोले उता स्वास्थ्य संस्थातिर लाग्छु है।
ए विश्व सर भइहाल्छ नि।
हस् हस् सर, राम्रोसँग जानुहोस् है त।
हस् यहाँहरू पनि राम्ररी जानुहोस्, साँझतिर भेट्नुपर्छ है। ल
हस् हस्
नमस्कार है सर, नमस्कार।
नमस्ते नमस्ते। अरे सबिन र तारा, आज गुप्त भोजनालयमा कसरी? मैले त खाना खाइसकेँ, तपाईँहरूले खानुभयो कि भएन? आउनुहोस् बसौँ यतै।
हस् सर। हामीले नि खाइरहे आएको हो सर, बरु सरसँग एउटा काम थियो त्यही भएर तपाईँले खाना खाने गुप्त भोजनालयमा नै हो भनेर, त्यहाँ त पक्का भेट हुन्छ भनेर आएको। अब स्कुल जाउँ भने स्कुल त बन्द भइहाल्यो।
यहाँहरूलाई त मेरो सारा नालीबेली नै थाहा रहेछ है।
ल सर, पनि हामी पनि तपाईँको पूर्व विद्यार्थी नै हो नि, अनि आफ्नो शिक्षकको बारेमा त्यति पनि थाहा हुँदैन त।
त्यो त हो, सबिन र तारालाई देख्दा म मात्रै होइन सबै विद्यालय परिवार असाध्यै खुसी छ है। युवाहरूले आफ्नो समाज र राष्ट्रको लागि कसरी सक्रिय भई काम गर्नुपर्छ भन्ने कुराको उदाहरण तिमीहरू दुवैजनाले दिएका छौ है। झन् पछिल्लो समय कोरोना महामारीसँगै हात्तीपाईले कालाजार जस्ता रोगका बारेमा जनचेतनामूलक कार्यक्रमहरू गरेको देख्दा त हामी असाध्यै खुसी छौँ है।
धेरै धन्यवाद सर यहाँलाई, यहाँहरूको साथ र सहयोग पायौँ भने अझै राम्रा कामहरू गर्न हौसला मिल्नेछ हामीलाई।
भन्नुहोस् न मात्र, हाम्रो तर्फबाट त हुनसक्ने जुनसुकै सहयोग पनि हामी गर्न तयार छौँ नि।
अनि सर, विद्यालय त बन्द भयो तर विद्यार्थीहरूको पठन पाठनलाई कसरी निरन्तरता दिने सोचिरहनु भएको छ त?
अहिलेलाई हाम्रो विद्यालयको आन्तरिक छलफल भइरहेको छ। हिजो मात्रै विद्यालय व्यवस्थापन समितिको मिटिङ सम्पन्न भयो, जहाँ हामीले यो सङ्क्रामक समयमा कसरी वैकल्पिक सिकाइलाई अगाडि बढाउने भन्ने विषयमा छलफल गरेका थियौँ। अहिलेलाई अनलाइन कक्षा सञ्चालन गर्ने, टोल शिक्षा कार्यक्रमहरू पुनः सुचारु गर्ने र केही समयको लागि मात्र विद्यालय बन्द भएकोले अहिले धेरै योजनाहरू ल्याएका छैन।
आहा, कति राम्रो योजनाहरू रहेछ। अनि जो विद्यार्थीहरू अनलाइन क्लासमा सामेल हुन सक्दैनन्, उनीहरूको लागि चाहिँ कस्तो व्यवस्था छ नि?
उनीहरूको लागि चाहिँ हाम्रै स्थानीय रेडियोबाट हरेक साँझ 4 बजेदेखि 6 बजेसम्म रेडियो कक्षाहरू सञ्चालन गर्ने निर्णय भएको छ। अनि टोल शिक्षा कार्यक्रमहरूले पनि हाम्रा सबै विद्यार्थीहरूलाई समेट्छ भन्ने हामीले आशा राखेका छौँ। र हाम्रो सहयात्री रेडियोको सञ्चालक पत्रकार जीवन प्रकाशजीसँग पनि यसको बारेमा कुरा भइसकेको छ।
अनि टोल शिक्षा कार्यक्रमको लागि कस्तो तयारी छ नि? टोल शिक्षा कार्यक्रम सञ्चालन गर्दा पनि विद्यार्थी र शिक्षक दुवैलाई कोरोना सङ्क्रमणको जोखिम त पक्कै पनि होला नि।
त्यसका लागि सम्बन्धित टोलका शिक्षकहरू र विद्यार्थीहरूले जनस्वास्थ्यका सबै मापदण्डहरू पालन गरी कक्षाहरू सञ्चालन गर्नुहुनेछ। भौतिक दूरी कायम राख्ने, मास्क तथा सेनिटाइजरको प्रयोग गर्ने, कक्षा सकेर घर फर्किएपछि अनिवार्य साबुन पानीले हात धुने जस्ता व्यवहारहरू सिकाइरहेका छौँ।
कति राम्रो कुरा सर, तर यो सँगसँगै गर्मीयाम पनि लागेका बेला बालबालिकाहरूलाई मच्छरको जोखिमबाट पनि बचाउनु पर्छ है, नत्र मच्छरको टोकाइबाट यो समयमा हात्तीपाईले डेङ्गी रोग लाग्न सक्छ, अनि भुसुनाको टोकाइबाट कालाजार जस्ता सङ्क्रामक रोगहरू पनि लाग्न सक्छ।
हो हो, ताराले एकदमै राम्रो कुरा गर्नुभयो। त्यसका लागि भने बालबालिकाहरूलाई कोरोना महामारीसँगै मच्छर र भुसुनाको टोकाइबाट सर्ने यस्तै सङ्क्रामक रोगहरूबाट कसरी बस्ने भन्ने बारेमा राम्ररी बुझाउनुपर्छ।
ओहो, कति राम्रो कुरा गर्नुभयो। हाम्रा शिक्षकहरू आजदेखि टोल कक्षा सञ्चालनको लागि जाँदै हुनुहुन्छ। उहाँहरूलाई यसका बारेमा पनि सतर्कता अपनाउनु पर्छ है भनेर आग्रह गर्छु नि, हुँदैन?
अवश्य पनि सर। अनि हाम्रै स्थानीय रेडियोहरू मार्फत जनचेतनामूलक सन्देश प्रसारण गर्ने र अटोबाट माइकिङ पनि गर्ने, त्यसमा हामी युवाहरूले पनि सहयोग गर्नेछौँ र अटोको लागि मनोज भाइ पनि हुनुहुन्छ।
ओहो, यो हो नि त युवाहरूको जोस। ल, हामी विद्यालयको तर्फबाट गर्न सक्ने जति सबै गर्छौँ, तपाईँहरूले पनि आफ्नो तर्फबाट सहायता गर्नुहोस् है।
भइहाल्छ नि सर। ल त सर, अब चाहिँ हामी जान्छौँ। बरु हामी आज एकपटक पालिकासम्म पनि जानु पर्यो। हाम्रो पालिकाले वैकल्पिक शिक्षाको प्रभावकारिताको लागि कस्तो योजना बनाइरहेको छ त्यता पनि केही बुझ्नु पर्यो, होइन त तारा?
हो हो, अनि जनचेतनामूलक प्रसारणका लागि स्थानीय रेडियोहरूतिर पनि जानुपर्छ होला।
हस् हस्, ल त सबिन र तारा, राम्रोसँग जानुहोस् है। केही सहायता चाहियो भने हामीलाई सम्झिनु होला।
धन्यवाद सर।
हस् त, नमस्ते।
हस् नमस्ते, नमस्ते।
ओहो, मुस्कानले दुई पटक फोन गरिसकेकी रहेछन्। ला, अब के भन्ने हो? हेलो मुस्कान, हेर न, फोन साइलेन्समा भएकोले थाहै पाएन भनेको।
ए, अब मैले फोन गरेको पनि थाहा नपाउने है, त्यति साह्रो व्यस्त।
के गर्ने, आज हाम्रो यता विद्यालय व्यवस्थापन समितिको मिटिङ थियो, मिटिङमा हुँदा फोन साइलेन्समा राखेको, लाउडमा राख्नै भुलेछु, सरी, माफ पाउन है।
अनि भन्नुहोस् न, मिटिङमा के कस्ता कुरा भयो नि?
हाम्रो यता पनि आउँदो हप्तादेखि विद्यालय बन्द गर्ने भन्ने विषयमा छलफल चलिरहेको थियो। यता त अहिले हाफ सिफ्टमा विद्यार्थीहरूलाई पढाइरहेको छ, तर अब कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेकोले आउने हप्ताबाट बन्द गर्ने निर्णय गरेको छ। आज बसेको बैठकमा त विद्यार्थीहरूलाई अनलाइन कक्षा मार्फत रेडियो अनि टोल शिक्षा मार्फत पठन पाठन गराउने कुरा भयो।
अनलाइन कक्षाहरू सञ्चालन गर्दा के सबै विद्यार्थीहरू समेट्न सकिन्छ? जोसँग मोबाइल, ल्यापटप, कम्प्युटर नै छैन अथवा इन्टरनेटको एक्सेस नभएका विद्यार्थीलाई कसरी पढाउने? अनलाइन कक्षा त्यति प्रभावकारी पनि त हुँदैन, फेरि वार्षिक परीक्षाहरू पनि त आइरहेको छ, होइन?
त्यसका लागि विद्यालय व्यवस्थापन समिति, स्थानीय तह, शिक्षक, विद्यार्थी र अभिभावकहरू सबैजनाले हातेमालो गर्दै अघि बढ्नुपर्छ। कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी विद्यार्थी, अभिभावक, शिक्षक र मुख्य गरी स्थानीय तहहरूले विद्यार्थीको पठन पाठनलाई निरन्तरता दिन विशेष ध्यान दिनु जरुरी हुन्छ।
हो रोशन, एकदम ठिक कुरा हो। कोरोना भाइरससँगको यो लडाइँ हामी सबैजनाको साझा लडाइँ हो भनेर हामी सबैले बुझ्नुपर्छ। सबै मिलेर हातेमालो गर्दै अगाडि बढ्यो भने वैकल्पिक शिक्षालाई पनि प्रभावकारी बनाउन सकिन्छ, है रोशन?
हो नि। ल, तपाईँलाई एउटा खुसीको खबर सुनाउँछु है त।
के खुसीको खबर रोशन?
हाम्रो पालिकाले हामीहरूलाई टेबल टेनिस बोर्ड दिने भनेको छ नि। हो नि, अब भने साथीभाइ सबैजना मिलेर मजाले टेबल टेनिस खेल्न पाइने भयो, ट्राक्क ट्राक्क गर्दै। तिमी पनि आऊ खेल्न।
आउनु मिल्ने भए त आइहाल्थे नि, डोन्ट वरी, छिट्टै आउँछु।
हस्, ल मुस्कान, म अब घर पुग्नै लागे, भरि कुरा गरौँला नि है।
हस्, बाई बाई रोशन।
माने भन्ज्याङको कहानी उज्यालो किरणमा आज माने भन्ज्याङका सबिन, तारा र विश्वजीले र सुर्खेतका रोशन र सप्तरीकी मुस्कानले आफ्नो ठाउँमा कोरोना भाइरसको दोस्रो लहरको संक्रमणको प्रभावको बारेमा कुराकानी गरे। विशेष गरी बाल बालिकाहरूलाई कोरोना भाइरसको नयाँ भेरिएन्टले बढी असर गरेको र विद्यालय बन्द भएको अवस्थामा टोल शिक्षा जस्ता वैकल्पिक शिक्षा कार्यक्रमका बारेमा पनि कुराकानी भएको थाहा पायौं।
कोरोनाको जोखिम यसरी विकराल भएर बढिरहेको बेलामा कहानी उज्यालो किरणको कथानक अन्तर्वस्तु आउँदा दिनहरूमा कसरी अगाडि बढ्दै जाला भन्ने थाहा पाउनका लागि रेडियो कार्यक्रम लहर सन्चो बिसन्चोको हरेक खण्डहरू नछुटाई सुन्नुहोस् है।
नियमित साप्ताहिक प्रस्तुति रेडियो कार्यक्रम लहर सन्चो बिसन्चो देशभरिका विभिन्न पालिका र जिल्लाहरूमा सञ्चालनरत विभिन्न फ्रिक्वेन्सी एफएम रेडियोहरूबाट पनि सुन्न सकिन्छ। साथै कान्तिपुर एफएम 96.1 र 100.8 मेगाहर्ज मार्फत पनि देशका विभिन्न भूभागहरूमा सुन्दै सहभागी हुन सकिन्छ। रेडियो कार्यक्रम लहर सन्चो बिसन्चोमा आफ्ना विचार र पृष्ठपोषणका लागि दुईवटा आइभीआर टोल फ्री नम्बरहरू क्रमशः एनटिसी प्रयोग गर्ने सहभागीका लागि 1660100701 अर्थात् 1660010701 र एनसेल प्रयोग गर्ने सहभागीका लागि 9801571789 अर्थात् 9801571789 आफ्नो स्वरमा रेकर्ड गराउन सक्नुहुन्छ। प्रतिक्रिया पृष्ठपोषण रेकर्ड गराउँदा कृपया आफ्नो नाम, पालिका र वडा सहित बताएर आफ्नो विचार रेकर्ड गराउनु होला।
सहभागी श्रोता, जनस्वास्थ्य सवालहरूमा समर्पित रेडियो कार्यक्रम सन्चो बिसन्चोको आजको प्रस्तुति यहाँलाई कस्तो लाग्यो? हामीले यहाँको उपयोगी प्रतिक्रिया र पृष्ठपोषणको अपेक्षा गरेका छौँ।
सहभागी श्रोता, यिनै विषयवस्तु र छलफल सँगसँगै कार्यक्रम लहर सन्चो बिसन्चोको आज प्रस्तुत यस 17 खण्डबाट म उपेन्द्र
अनि म अचला साथै सहकर्मीहरू दिनेश, भूपेन्द्र, गोविन्द, सबिन, पवन र अनुसँगै बिदा माग्छौ। अर्को हप्ता यसै समयमा फेरि पनि यसै गरी भेटघाट गर्न आउने नै छौ। आजलाई बिदा दिनुहोस्। नमस्ते, नमस्ते।